नमस्कार। कार्यक्रम हातेमालाको आजको श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठसँगै म पुष्कर अधिकारी। कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजेको विजय मुख्य खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौँ। कार्यक्रममा हामीले लागू पदार्थ दुर्व्यसनीसँग सम्बन्धित विभिन्न विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौँ। समाजमा व्यापक रूपमा रहेको लागू पदार्थ र दुर्व्यसनी नियन्त्रण गर्ने हाम्रो प्रयास रहनेछ। विश्वमा धेरै मात्रामा मान्छेहरू दुर्व्यसनका कारण शिकार भइरहेका छन्। हाम्रो देशमा पनि लाखौँ सङ्ख्यामा मानिसहरूले दुर्व्यसनका कारण अकालमा ज्यान गुमाउनु परेको छ। हाम्रो समाजमा लागु पदार्थ भन्नाले चरेस, कोकिन, हिरोइन आदिलाई जनाउँछ, जसको प्रयोग गर्नुलाई नै दुर्व्यसनी भनिन्छ। यसले कसैको भलो गर्दैन। यस्ता पदार्थको नियन्त्रणका लागि हामी सबै जुट्नुपर्ने देखिएको छ। हामीले विभिन्न श्रृङ्खलामा विभिन्न व्यक्तिहरूका विचारहरू राख्दै आएका छौँ। त्यस्तै गरी आजको श्रृङ्खलामा हामीसँग एकजना विद्यार्थी जो आइटी क्षेत्रमा प्राइम कलेज काठमाडौँमा अध्ययन गर्दै आउनुभएका एक युवक विनोद राज गैरीसँग कुराकानी गरेका छौँ। लागौँ उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ।
यहाँलाई स्वागत छ कार्यक्रम हातेमालोमा।
धन्यवाद।
आरामै हुनुहुन्छ?
एकदमै ठिक छु।
तपाईँ त एक युवा वर्ग, युवा अवस्थामा लागेको व्यक्ति, हाल के गर्दै बसिरहनु भएको छ?
अहिले चाहिँ म चाहिँ कम्प्युटर साइन्सको विद्यार्थी र पार्ट टाइम डेभलपर, कम्प्युटर डेभलपर, अहिलेलाई त्यही नै छ।
विशेष गरी बिहानदेखि बेलुकाको समयमा पढाइ प्लस कामको क्षेत्रमा लागिरहनु भएको छ?
हजुर।
कामको क्षेत्रमा लागिरहँदा र पढाइको सिलसिलामा लागिरहँदा विभिन्न साथीभाइहरूको सङ्गत गर्नुभयो होला। यहाँका साथीभाइ सङ्गत आफन्त इष्टमित्रहरू चाहिँ कस्ता कस्ता हुनुहुन्छ, कस्तो सङ्गतका हुनुहुन्छ?
अब यत्रो समयमा धेरै साथीहरू बनाइयो, राम्रा साथीहरू बनाइयो, नराम्रा साथीहरू बनाइयो, टिक्ने साथीहरू बनाइयो, कोही साथीहरू टिके, कोही साथी टिकेनन्, धेरै साथी बनाइयो। अब यस अन्तरालमा अब हाम्रो कार्यक्रमको जुन थिम रहेको छ त्यो अनुसार चाहिँ मेरा कोही साथीहरू राम्रा पनि भए, कोही साथीहरू कुलतमा फँसेका पनि भए।
स्कुल लेभलमा पढिरहँदा र कलेज लेभलमा पढ्न जाँदा त्यो डिस्टेन्स जति रहेको छ नि, त्यसमा विद्यालय स्कुल लेभलमा पढ्ने साथीभाइ र कलेज लेभलमा पढ्ने साथीभाइको जुन पनि हुन्छ नि स्वभाव, उनीहरूको बानी बेहोरा चाहिँ कस्तो पाइरहनु भएको?
स्कुल टाइमको बेलामा चाहिँ सबैजना प्रायः छ चञ्चल, सबैलाई नयाँ कुरो गर्न मन लाग्ने, अरूले नगरेका काम गर्न मन लाग्ने, अरूले मैले यस्तो गरेँ भनेर देखोस् भन्ने चाहने खाले। अलि यो ब्याचलर साइडमा आइसकेपछि, अलि कलेज लाइफमा आइसकेपछि चाहिँ अलि म्याच्युरिटी भएको र म्याच्युरिटी भएको स्कुलमा लाइफभन्दा बढी म्याच्युरिटी भएको मान्छे साथीहरू स्कुल र यसमा चाहिँ हुँदो रहेछ।
फरक फरक भइरहँदा पनि जुन हुन्छ नि सङ्गत साथीभाइको लैलैमा लाएर बिग्रिने सम्भावना एकदम बढिरहेको हुन्छ। त्यसले गर्दा विद्यालय लेभलमा स्कुल लेभलमा पढ्ने साथीभाइ र कलेज लेभलमा पढिरहेका साथीभाइमा चाहिँ अन्तर कस्तो पाइरहनु भएको छ, के छ?
यो जुन स्कुल लेभलको टाइम हुन्छ त्यो चाहिँ एकदम डेन्जरस टाइम हुँदो रहेछ, एकदम जोखिमपूर्ण टाइम, किनकि त्यो बेलामा त्यो बेलाको टिन एज दिमागले कसैलाई इम्प्रेस गर्ने या केही गर्न पायो भने अरूले नोटिस गर्थे कि भन्ने मात्र सोध्छ। त्यो टाइममा कस्ता हुन्छ भन्दाखेरि मान्छे, अब स्कुल टाइमको मेरो साथीहरूको कुरा गरौँ भने, मेरो साथीहरू स्कुल टाइम हुँदाखेरि कोही साथीहरू कस्ता थिए भन्दाखेरि चुरोट खायो भने आफू एकदम दामी देखिन्छु भन्ने, अरूको अगाडि खतरा देखिन्छु भन्ने रहरले चुरोट खान थाल्ने, त्यस्तो साथीहरू स्कुल टाइममा त्यसरी सुरु हुँदो रहेछ क्या। अनि एउटाले खान्छ, एउटाले देखेपछि ओहो यसले खान्छ, एउटाले अर्कोलाई भन्छ, अर्कोले अर्कोलाई भन्छ, देखा सिको हुन्छ, अनि त्यसरी बिस्तारै बिस्तारै त्यो सुरु हुँदो रहेछ क्या। जुन कलेज लाइफमा आइसकेपछि चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि ती चुरोट खानेहरू अब बिस्तारै बिस्तारै त्यो चुरोट चाहिँ एउटा त्यो स्टार्टिङ पोइन्ट भयो नि, त्यहाँबाट त्यो खाँदा खाँदा प्रायः यसो कोही चाहिँ गाजा लतमा पर्ने बिस्तारै त्यसरी सुरु हुँदैछ कलेज लाइफमा आएपछि चाहिँ। मैले साथीहरू बनाउँदाखेरि मैले साथीहरू चुरोट खान थालेका पनि देखेँ, त्यही चुरोट खाने साथीहरू यता आएर लागु औषधमा फँसेको पनि देखेँ, कोही कहिले खाँदै नखाने पनि देखेँ, अहिले पनि नखाने पनि देखेँ। होइन एउटा स्कुल लाइफबाट ग्रेजुअली बढ्दै आउँदो रहेछ क्या यस्तो कुराहरू।
विशेष गरी लागु पदार्थ दुर्व्यसनीमा फस्नुको मेन कारण चाहिँ के जस्तो लाग्छ? तपाईँ त एक आइटी सेक्टरमा पनि पढेर इन्टरनेटको माध्यमबाट धेरै बुझिसक्नु भएको व्यक्ति हुनुहुन्छ,
हजुर,
यसमा चाहिँ विशेष गरी लागु पदार्थ दुर्व्यसनीमा के कारणले चाहिँ प्रभाव पार्दो रहेछ विद्यार्थी भाइ बहिनीहरूलाई?
यो मुख्य कुरो चाहिँ सङ्गत नै हो। एउटाले सुरु गर्यो भने अर्कोले आफ्नो मिल्ने साथीले नि त्यही सुरु गर्छ, उसको त्यो एउटा ग्रुपले नै त्यस्तो काम सुरु गर्छ क्या होइन। अर्को कुरो के आउँछ भन्दाखेरि, अहिले कस्तो ट्रेन्ड चलेको छ भन्दाखेरि, अहिलेका ट्रेन्डहरू हेर्दाखेरि अलिकति कुल भए जस्तो लाग्ने क्या मान्छेलाई, खाएर कुल भए जस्तो शौखिन प्रवृत्तिका त्यस्तो देखिने उनीहरूलाई लाग्ने क्या। अनि त्यो खाँदा खाँदै अनि त्यसपछि अब कस्तो मैले चाहिँ देखेँ अनुसार अब मेरो साथीभाइहरू अब टेन्सन पऱ्यो भने चुरो ठानी, एउटा त्यो त त्यहाँ सुरु भयो नि त। टेन्सन पऱ्यो भने अब आज एउटा एक्जाम दिएर आयो, एक्जाम बिग्रियो भने मलाई टेन्सन भयो, चुरो खाउने यार भनेर चुरो ठानी, एउटा चुरोले पुग्दैन दुईवटा चुरो ठानी। त्यो जब त्यसको मात्रा बढ्दै बढ्दै जान्छ अनि जब मान्छे अर्को लेभलमा पुग्छ त्यसपछि अनि त्यस्तै एउटा सानो प्रेसर पऱ्यो भने यो खाउँ भन्ने आउँछ क्या। टेन्सन पऱ्यो आज खानुपर्छ भने, अब रक्सी खाने मान्छेलाई सुख भयो भने रक्सी खाने, दुःख भयो भने रक्सी खाने भन्ने यस्तै कुरो त्यसले नि रोल खेल्दो रहेछ क्या यसमा।
अनि त्यो
ग्रेजुअली बढ्दै जाने,
जुन पनि व्यक्तिहरू आफूमा निर्भर भएर आफूलाई तनाव पर्यो अथवा कुनै साथीसँग कुनै साथीहरूसँगको जुन रिलेसन हुन्छ ऊ टुट्यो अथवा एकदम ह्याप्पी भयो, यस्तो अवस्थामा पनि लागु पदार्थ दुर्व्यसनी लगायत मादक पदार्थ चुर खैनी जन्य पदार्थहरूको प्रयोग यहाँले भेटाइरहनु भएको छ।
अब जस्तै अब आज जाँच सकियो भने जाँच सकियो, आज रमाइलो गर्नुपर्छ त्यसको उपलक्ष्यमा खाउँ, एउटा खाने मान्छेलाई जे पनि एउटा न्यू चाहिँ पाउने क्या। त्यो सुरु भइसकेपछि जे कुरामा न्यू भेट्ने,
तर पनि यो संस्कृति यो बाहिर यो जुन पनि छ नि यो ट्रेन अहिले अहिलेका युवा पुस्तालाई समेटिरहेको यो ट्रेन जुन पनि छ, केही वर्ष अगाडिका व्यक्तिहरूमा खासै यसको प्रभाव नपरेको देखिन्छ, तर पनि अहिले चाहिँ विदेशी संस्कृति विदेशी चलन रीतिरिवाजले गर्दा पनि अहिलेको युवाहरूलाई छोएको हो कि भन्ने पनि देख्न सकिन्छ। तर पनि तपाईँ त एक युवा त्यहीमाथि काठमाडौँमा बसिरहनु भएको छ, अध्ययनको क्रम प्लस कामको सिलसिलामा पनि काम गरिरहनु भएको छ, एक मनले बुझ्दा फेरि यो बाहिरीबाट आएको प्रचलन छ नि यसलाई चाहिँ युवाहरूले किन खास यसमा इन्ट्रेस्ट जगाएर अगाडि बढेका होला नि जस्तो लाग्छ।
यो मलाई चाहिँ के लाग्छ भन्दाखेरि, यो जुन विदेशी प्रवृत्ति छ एकदम धेरै इफेक्ट पारेको जस्तो मलाई लाग्छ, जुन यसले जुन हाम्रो समाजमा जुन क्षति पुऱ्याएको एक किसिमले। अब जस्तै एउटा उदाहरणको लागि के हेरौँ भन्दाखेरि, अब अहिलेका जुन पनि हामीले जुन विदेशी अब अमेरिकन फिल्म सिल्म जे पनि आउँछन् या इन्टरभ्यू जे पनि हेरिन्छ, युट्युबले एकदम ऊ गरेको छ नि अहिले। अब उता मेरोवाना लिगल गराइदियो होइन, अब उता मेरोवाना लिगल भयो भने उता त्यो लिगल भइसकेपछि अब उता कस्तो भएको छ भन्दाखेरि, यहाँ अब रक्सी खाएजस्तो त्यहाँ गाँजा खान थालेछन् होइन। त्यसले चाहिँ हाम्रो यहाँ चाहिँ के इम्प्याक्ट पारिदियो भन्दाखेरि, ए उता त खान्छन् अरू जस्तै लिगल भइसक्यो, लिगल जुन रूपमा हामीले खाने जुन रक्सी छ त्यसरी लिगल भइसक्यो, इट्स नट हार्मफुल भन्ने यस्तो भइसक्यो क्या। अनि के पनि आउँछन् भन्दाखेरि, यो प्रायः यसो मैले देखिरहेको हुन्छु सोसियल मिडियामा, इट डजन्ट हार्म भनेर लेखिरहेको हुन्छ, यसले क्षति पुऱ्याउँदैन भनेर लेखिरहेको हुन्छ होइन। जस्तै अब लागु पदार्थ अब कस्तो पनि देखिन्छ भन्दाखेरि, एउटा मैले देखेको चाहिँ रक्सी खाएर यति मान्छे मरे अरे, अब कुन चाहिँले हो सिटामल खाएर नि मान्छे मरेछन् भनेर नि आयो होइन, तर गाँजा खाएर अहिलेसम्म मान्छे मर्या छैन भन्ने खाले आउँछ। त्यस्तो साइन्टिफिकली प्रुफ होइन नि त, एउटा गाँजा खानेले बनाइदियो होला त्यो, त्यसलाई सपोर्ट खानेले सपोर्ट गर्छ, अर्कोले सपोर्ट गर्छ, त्यो त प्लेटफर्ममा त फैलिन्छ नि त। त्यसले त एक किसिमले त अब जस्तै टिनेज दिमागलाई त पर्छ नि त, त्यो त केही पनि हुँदैन, त्यो बेला त टिनेज दिमागमा त के पनि हुँदो रहेछ भन्ने पर्छ, सो अफ गर्न परिरहेको हुन्छ, उसलाई कसरी हुन्छ एटेन्सन पाऊ भन्ने भइरहेको हुन्छ।
त्यो कारण तपाईँको भनाइरहेको छ सामाजिक सञ्जालमा पनि
जुन अहिलेको
प्रभाव पर्ने खाले त्यहाँ भिडियोहरू राखेको हुनाले चाहिँ अहिलेका जुन टिनेजर्सहरूलाई चाहिँ प्रभाव पारेको देख्नुहुन्छ,
एकदम पार्छ त्यसले। हजुर,
काम गरिरहँदा पनि आफ्नो अफिसमा पनि साथीभाइहरू हुनुहुन्छ, उहाँहरूसँगको कुराकानीमा अनि यो लागु पदार्थ दुर्व्यसनीले देश चाहिँ अहिले विकट स्थितिमा गइसकेको छ, यसलाई अब तपाईँ हामी युवा जस्ता व्यक्तिहरू लागि नपरेपछि त पक्कै पनि एकदम नराम्रो प्रभाव पर्ने देखिन्छ। यसलाई न्यूनीकरण गर्नका लागि तपाईँहरू जस्तै युवाहरू अनि समाजका व्यक्तित्वहरूले चाहिँ खास के गरियो भने चाहिँ यसलाई न्यूनीकरण गर्न सकिन्छ होला।
अब यसको लागि त जुन पनि समस्याको समाधान भनेको गर्न सक्ने हामीले जरैबाट हो। पहिला सुरुमा हामीले यदि हामीले त्यो टिन एज टाइमबाटै नै त्यो बच्चालाई त्यो टिन एज दिमागलाई हामीले सजग बनाउन सकियो भने जरैबाट हामीले त्यसलाई उखाल्न सकिन्छ। र दोस्रो कुरो, जुन अहिले सोसियल मिडियाहरूमा जुन यस्ता यी समाचारहरू आउँछन्, जुन यो टिभीहरूमा जुन यो एडभर्टाइज गरिन्छ, जुन एकदम एकदम कुल देखिन्छ भन्ने एडभर्टाइज गरिन्छ, त्यो कुराहरू रिड्युस गर्यो भने
मिडियाको मार्फतबाट पनि प्रचार गर्न बन्द गर्नु पर्यो भन्ने,
बन्द गर्नु एक किसिम। त्यो अब जस्तै स्मोकिङ इज इन्जरियस टु हेल्थ भनेर आउँछ होइन, तर त्यो भनेर मात्रै हुँदैन नि त, त्यो त्यहाँ देखाइरहेको हुन्छ, हिरोले मजाले चुरोट खाएको देखाइरहेको हुन्छ होइन, त्यो देखिँदाखेरि त मान्छेलाई त लाग्छ नि त कति राम्रो देखेको, कति कुल देखेको जस्तो लाग्छ नि त उनीहरूलाई त। तर त्यो त्यस्तो देखाएर अनि त्यो भन्दाखेरि फरक पर्दैन क्या त्यसले, मान्छेलाई त्यो नखा भनेर अनि खाएको राम्रो देखाइदियो भने त मान्छेले त त्यतातिर दिमाग जाँदैन नि त मान्छेको। त्यो कुराहरू कम गर्नु पर्यो, त्यो कुराहरू बन्दै गराउनु पर्यो, एक किसिमले हार्मफुल कुरा त त्यहाँ देखाएर या ड्रामेटिक पर्पजको लागि होस् जेको लागि होस् त्यसले त लाखौँको जीवन प्रभावित पारिरहेको हुन्छ नि त। एउटा त्यहाँबाट स्टार्ट हुँदा हुँदै ग्रेजुअली धेरैको जिन्दगी बिग्रिरहेको हुन्छ नि त, त्यही भएर त्यहीँबाट त्यो कन्ट्रोल गर्नुपर्छ एक किसिमले। जहाँसम्म यो वर्क इन्भाइरोमेन्टको कुरोमा जहाँसम्म देख्छु, यो लागु औषध चाहिँ अब काम गर्ने मान्छे, लागु औषध गर्ने मान्छे काम गर्नेतिर फोकस हुँदैन क्या, उसलाई त्यतैतिर मात्र फोकस हुँदो रहेछ क्या। यो त्यो मान्छे काम गर्न सक्दैन नि त, लागु औषधमा लागेको मान्छे, नसामा लागेको मान्छे काम गर्ने फोकसमै हुँदैन क्या। जे देखिन्छ त्योभन्दा अगाडिको टाइममा देखिन्छ क्या, जुन 11-12 पढ्ने टाइम, जुन 8-9-10 टाइम, यो टाइममा देखिँदो रहेछन् क्या। त्यो टाइममा कन्ट्रोल गर्न सक्ने, प्यारेन्ट्सले कन्ट्रोल गर्ने, छोरी 2-3 घन्टा बढी हरायो भने कहाँ हराएछ के गरेछ भनेर चेक गर्ने होइन, सोधपुछ गर्ने, त्यसो गर्यो भने बच्चा पनि सजग हुन्छ क्या। अब बाबा आमाले पनि फ्रिली छोडिदिने, छोरी 2-4 घन्टा घर आएन भने कतै साथीहरू कहाँ गए होला भनेर ऊ गर्यो भने छोरोले गरे थाहा हुँदैन।
अहिलेको प्रचलन के रहेको छ भने बाबुआमा बिहानदेखि बेलुकासम्म सबै काममा व्यस्त रहने, कामको सिलसिलामा बिहानै उठेर जाने, बेलुका साँझको टाइममा मात्र आउने, छोरछोरीलाई होस्टेलमा राख्ने, विभिन्न स्कुललाई जिम्मा दिने पनि प्रचलन आइसकेको छ। अनि यसले गर्दा पनि अझै जुन पनि टिनेजर्समा लागेका विद्यार्थी भाइ बहिनीहरू छन् उनीहरूलाई चाहिँ एकदम नकारात्मक प्रभाव पर्छ, यसमा चाहिँ के भन्न चाहनुहुन्छ?
अब यसको लागि अब कसैको त्यस्तै होला, हामीले बाबा आमालाई कामै नगर भन्न नि भएन, उनीहरू छोरछोरी पनि पाल्नु पर्यो। तर बाबा आमाले के गर्न सक्छन् भन्दाखेरि टाइम टाइममा, अब आज अहिले त जसको हात नि फोन छ, टाइम टाइममा फोन गरेर नि इन्क्वायरी गरिराख्ने होइन, दिनको 2-3 त फोन गर्न सकिन्छ नि त, कहाँ छ के छ भनेर झ्याप्पल आएर ऊ भयो भने त। अब नसामा लाग्ने मान्छेले त फेमेसर पाउँदैन, अब आजकल टाइमली चेकअपहरू भइरहेको हुन्छ, फुल बडी चेकअपहरू गराइरह हुन्छ, त्यो गराउने यदि शङ्का लाग्छ भने क्या, त्यत्तिकै त छोरीमाथि त शङ्का गर्ने कुरो हुँदैन, कसैले पनि गर्दैन केही कुरो। अब छोरीले फोन उठाउँदैन, दिनमा 2-3 फोन गर्दा नि उठाउँदैन, गायब भइरहन्छ, साथीभाइसँग धेरै हिँड्छ भने यसो आफूले पनि इन्ट्रेस्ट देखाउनु पर्यो नि त, किनकि छोरीको लागि भनेर काम गर्ने हो। यदि छोरी नै ठिक ठाउँमा छन् कि छैनन् भन्ने थाहा भयो भने त काम गर्ने अर्थ भएन नि त, त्यो बेलामा आफूले केयर पुऱ्याउनु पर्यो।
सबसे ठुलो भूमिका भनेको अभिभावकको,
अभिभावकले रहेको हुन्छ।
अनि फेरि जुन पनि अभिभावकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो छोरीलाई टाइम दिन नसकेको अवस्थामा पनि विद्यालयकै भर छोडिदिने पनि अहिले पर्छ।
त्यो टाइम भन्दा पनि अर्को एउटा कुरो चाहिँ के हुँदो रहेछ भन्दाखेरि यो पैसा दिने कुरो क्या, छोरीलाई धेरै पैसा दिने क्या
अभिभावक।
जब हामी जान्थ्यौँ, हामी स्कुल जान्थ्यौँ त्यो बेलामा 12 रुपियाँमा चाउमिन आउँथ्यो होइन, ठ्याक्क लाएर 12 रुपियाँ मात्रै हुन्थ्यो क्या। त्यो बेला हामीलाई एक किसिमले कन्ट्रोल भयो नि त, हामी अन्ततिर जान पनि पाएनौँ नि त। अब अहिलेको छोरछोरीलाई बाबा आमाले अब
50 रुपियाँ
दिने, त्यो 20 रुपियाँ क्या रस्तो नि बच्चाले, कि चकलेट खान्छ कि ऊ भयो भने के अरे एउटाले के खाम भन्छ त्यो हुन्छ, त्यो पैसाले पनि धेरै रोल खेल्दो रहेछ क्या। ठिक्क लाएर अब हामी जाने बेलामा त त्यस्तो हुँदैन थियो, हामी जाने ठ्याक्क हुन्थ्यो होइन, अहिले बाबाले अब 100-150 दिएर पठाइदिने,
जति पनि आवश्यक रहेको हुन्छ
जति आवश्यक हुन्छ त्यति दिनु पर्यो क्या।
त्यति दियो भने चाहिँ,
त्यति दियो भने एक किसिमले कन्ट्रोल हुन्छ। पछि ठुलो भइसकेपछि अब अलि जुन क्रिटिकल टाइम हुन्छ नि, जुन त्यो 7-8-9 टाइममा पढ्ने टाइम हुन्छ नि, त्यो टाइममा बाबा आमाले विचार गर्न सक्यो भने होइन, अलिकति केयरफुल हुनु पर्यो नि त। त्यति टाइममा केयरफुल भयो भने चाहिँ पछिको एजमा गइसकेपछि त्यो एजमा केही पनि लागु औषधमा नफसिकन निस्क्यो भने त्यसपछि मान्छे आफै सम्हाल्ने बुद्धि पलाइसकेको हुन्छ नि त, इन्ट्रेस्ट जाँदैन क्या। हो त्यही भएर त्यसमा पनि एक किसिमले बाबा आमाले कन्ट्रोल गर्न सक्छन् जस्तो लाग्छ मलाई।
विद्यार्थीलाई विद्यालयको तर्फबाट चाहिँ कस्तो शिक्षाको जरुरत रहन्छ जस्तो लाग्छ? तपाईँ त एक कम्प्युटरमा दक्ष व्यक्ति, कम्प्युटरको अथवा इन्टरनेटको माध्यमबाट धेरै रिसर्च गरिरहनु भएको छ, विद्यार्थीहरूलाई विद्यालयको मार्फतबाट कस्तो शिक्षा दिन सकियो भने विद्यार्थीहरूलाई सकारात्मक वेमा लान सकिन्छ होला र लागु पदार्थ दुर्व्यसनीको विषयमा पूर्ण रूपमा जानकारी दिन सकिन्छ होला?
अब मैले प्रायः जसो देखेको चाहिँ विद्यालयहरूमा पढाइ हुने एउटा हेल्थ किताबबाट पढाइ हुन्छ होइन, एउटा हेल्थ टिचरले आएर पढाउने हो, त्यतिमा मात्र सीमित नगरौँ क्या। विद्यार्थीहरूलाई जुन यो लागु औषधमा लाएर निस्केका जुन मान्छेहरू हुन्छन् उनीहरू आफू फसियो अरूलाई नफसौँ भन्ने जुन मोटिभका मान्छेहरू हुन्छन् उनीहरूलाई लिएर आएर गेस्ट लेक्चर गराउने, उनीहरूसँग गेस्ट लेक्चर गराउने, उनीहरूको व्यथा, उनीहरू कसरी फसे, त्यो कारणले उनीहरूको जिन्दगीमा कसरी इम्प्याक्ट पर्न गयो, उनीहरूको कारणले उनीहरूको फ्यामिलीमा कसरी इम्प्याक्ट पर्न गयो, यी कुराहरूको लागि एउटा गेस्ट लेक्चर गराउने, टाइम टु टाइम त्यो जुन यो एज टाइममा हुन्छ त्यो बेला बेलामा गेस्ट लेक्चर गराउने, त्यो क्याम्पेनहरू गराउनु पऱ्यो क्या, त्यसो गर्ने, अनि त्यसपछि इन्ट्राक्सन गराउने, लागु औषधमा फँसेर निस्केका मान्छेहरूसँग इन्ट्राक्सन गराउन लाउने, एउटा सेसन बनाइदिने। त्यसो भयो भने विद्यार्थीले के देख्छ भन्दाखेरि ओहो यो कुराले त यस्तो पार्दो रहेछ भनेर पढोस् मात्र होइन देखोस् पनि क्या, किनकि त्यो किताबमा पढ्नु र कसैले यस्तो खान हुँदैन भन्नु र यस्तो खाएर मेरो जिन्दगी यसरी बर्बाद भयो भनेर सुन्नुमा धेरै फरक पर्छ जस्तो लाग्छ मलाई।
पूर्व लागु पदार्थ प्रयोगकर्ताहरूको जुन पनि कुरा भनाइहरू रहेको छ उनीहरूको पनि विभिन्न स्कुलमा गएर कति स्कुलमा उनीहरूले आफ्नो आफूले भोगेका दुःख पीडाहरू सेयर गर्दा पनि विद्यालयमा जति सकारात्मक प्रभाव पार्न सकेको छ भन्ने कुरा आइरहँदा पनि विद्यालयहरूले विद्यार्थीका लागि खासै चासो नदेखिएको हो कि जस्तो पनि देख्न सकिन्छ नि, यसमा चाहिँ के भन्न चाहनुहुन्छ?
यो चाहिँ अहिलेदेखिको होइन पहिलादेखिको समस्या। यो स्कुल विद्यालयहरू चाहिँ कस्तो भएको भन्दाखेरि मनी फोकस्ड भएको, एजुकेसन फोकस्ड भन्दा पनि मनी फोकस्ड भएको क्या। उनीहरूलाई स्टुडेन्ट टाइममा फिस तिरेर अनि उनीहरूलाई रटान पढाएर नम्बर लिएर आयो भने विद्यालयलाई पुग्ने। त्यसरी विद्यालय भनेको त हामीले त एजुकेसन भने हामीले नलेज बाँड्ने हो नि त,
पुस्तकको माध्यमबाट जुन सामाजिक परिवेशमा हुने सबै किसिमका व्यवहारिक कुराहरूदेखि लिएर हरेक कुराको ज्ञान दिनुपर्ने यहाँको विचार होइन?
हजुर, थ्योरिटिकल पाराले मात्र गरेर कहिले हुँदैन, प्र्याक्टिकल पाराले जानुपर्छ क्या। यदि थ्योरिटिकल र प्र्याक्टिकल पारामा दुइटै वेबाट गएर सँगसँगै लगेर गराउन सकियो भने विद्यार्थीले पढेर मात्र होइन पढेर बुझिन्छ भन्छ नि, पढेका मान्छेलाई हेरेर पनि त बुझ्न सकिन्छ नि, आफू पढ्नै पर्दैन नि, पढ्ने अनि पढेकालाई हेरेर पनि त बुझ्न सकिन्छ नि त, त्यसरी पनि जान सकिन्छ क्या। विद्यालय चाहिँ एउटा मनी फोकस्ड होइन, एजुकेसन फोकस, अबको युथलाई देश बनाउने, युथलाई डेभलप गर्ने फोकसमा जानु पऱ्यो क्या। त्यसो गऱ्यो भने चाहिँ विद्यालयबाट हुनसक्छ।
हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। यति बेला विजय एफएम सुन्ने तमाम श्रोताहरूलाई र जुन पनि अभिभावक हुनुहुन्छ आफ्नो घरमा परिवारमा जो व्यक्तिहरू लागु औषधमा फँसेको छ अथवा भर्खर लागु पदार्थ प्रयोग गरेर घरमा एकदम असहजको वातावरण फैलिरहेको छ, युथहरूलाई अहिलेका टिनेजर्स विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
सर्वप्रथम चाहिँ म चाहिँ अभिभावकहरूलाई के भन्न चाहन्छु भन्दाखेरि आफ्नो छोरीलाई आफूले त्यो जुन क्रिटिकल टाइम जुन फस्ने टाइम हुन्छ जुन टिन एज टाइम हुन्छ त्यसमा चाहिँ आफ्नो छोरीलाई फोकस गरिदिनुहोस्, अलिकति छोरीलाई टाइम दिनुहोस्। र अहिलेका युवाहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि खाएर राम्रो देखिने होइन, खाएर आफू फसिने हो, खाएर आफूलाई त बिगार गर्छ त्यसले आफ्नो परिवारलाई पनि कतिको बिगत गर्छ भन्ने आफूले सोचिदिनुहोस्। खाएर रमाइलो हुनेवाला पनि छैन,
त्यो भनेको सर्ट टाइमको
आनन्द हो, त्यसले त्यो सर्ट टाइमको आनन्द मात्र हो, त्यसले लङ रनमा आफूलाई कहिले पनि सहयोग गर्दैन, कहिले पनि त्यो ऊ गर्न सकिँदैन। जब आफ्नो पनि त एउटा टाइम आउँछ पछि, आफू पनि प्यारेन्ट हुने टाइम आउँछ, त्यो बेलामा तपाईँहरूले अनि त्यसपछि त्यो कुरामा फोकस गर्नुहुन्छ क्या। त्यही भएर सकेसम्म अहिलेको टाइममा त्यस्ता साथीभाइहरू छन् भने सकेसम्म सङ्गत नगर्नुहोस्, यदि सकिन्छ भने उनीहरूलाई पनि उद्धार गर्नुहोस्, उनीहरूलाई मोटिभेसन दिएर हुनसक्छ कि या उनीहरू अब उनीहरूको बुवामा आमालाई गएर भनिदिएर हुनसक्छ कि तपाईँलाई लाग्छ होला मैले साथीलाई घात गरे लाग्छ होला अहिलेलाई मैले उसले कम्प्लेन गरिदिएँ भनेर, तर त्यसले त्यति कम्प्लेन गरिदिएको भरमा उसको जिन्दगी सुध्रिन पनि सक्छ। त्यही भएर आफ्नो साथीलाई कसरी फाइदा हुन्छ भनेर सोधिदिनुहोस्, म चाहिँ त्यही भन्न चाहन्छु।
हस् त, यहाँको आफ्नो विचारहरू राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
हजुर, धन्यवाद।
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसक्यौँ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम हातेमालो विजय एफएम 101.6 गैंडाकोट 8 नवलप्रासीको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। हस् त, आजलाई कार्यक्रम हातेमालो यति नै। यतिन्जेल सुनिदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद, र मलाई प्राविधिक कक्षबाट साथ दिनुहुने मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद भन्दै कार्यक्रम हातेमालोमा एउटा चेतनामूलक आवाज छोड्दै म पुष्कर अधिकारी पनि बिदा हुन चाहन्छु। हस्त, नमस्कार।
मेरो बाल्यकालदेखिको मिल्ने साथी, हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि, हामी सहर घुम्न जान्थ्यौँ राति राति भागी भागी, घरमा आमा बुवालाई ढाँटी मर्न र मार्न तयार एकअर्काको लागि, सधैँ सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी, दुबई नजाने यदि एउटा बिरामी, जे पनि बाँड्ने हाम्रो राम्रो थियो पानी, उसले एक दिन चुरो चल्काई सोध्यो ओए खाने, मैले पनि ताने सङ्कोच छैन माने, दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी, बिस्तारै कुलतमा फसियो जानी न जानी, खाजा अनि गोटी सामान र पानी यो पछि त्यो पछि त्यो दामी च्याप नभई दिन पनि राम्रै नलाग्ने त्यसपछि फेरि कहिले उस्तै रहेनौ हामी यसरी नै लागु पदार्थमा डुब्दै गयौँ गलती नै खराब परिणामको शिकार भयौँ खतिलाई कुट्यौँ दुट्यौँ खतिलाई ठग्यौँ घरमा आफ्नै आमा बुवासँग झर्थ्यौँ आफैमा लड्यो तर खान छोडेनौ बिस्तारै हामी एक अर्कासँगै बोलेनौ सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा ऊ बिना मलाई एक रति राम्रो लागेन अब सबै त्याग्ने मैले बाछा गरेँ बाहिर ननिस्की कोठाभित्र सुतेर बसेँ बिस्तारै म पढाइतिर अघि बढेँ सुन्ने गर्थे ऊ अझै त्यस्तै छ भन्ने एक दिन सानो कुसको भाइ मसँग रुन लाग्यो मेरो मनमा भिन्न प्रश्नहरू उठ्न थाल्यो ऊ अघिल्लो रात अस्पतालमा बित्यो रे म माथि आकाश खस्यो म बेहोसिए विभिन्न प्रश्नहरूको उत्तर खोज्छु म इफ यु नेभर स्टार्टेड आउट विथ सिगरेट सोध्छु म सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो हार पनि जी जी परिहार हुन्थ्यो घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो दुःख सुखमा सँगै रोइन्थ्यो हाँसिन्थ्यो तर म दाजु भाइ जसरी बाँचिन्थ्यो लानु छ जिन्दगी दुई दिनको नासो त चाँडै गइस् तर एक दिन म पनि आउँछु शान्त सुन्दर संसारमा त्यो बादल मारेको जित्नुभन्दा ठुलो कुरो हिम्मत नहार्नु हो त्यसैले लड्दैछु सङ्घर्ष गर्दैछु त कस्तो छ साथी म सन्चै छु तेरो याद आयो अनि सम्झेर बस्दैछु हामी फेरि भेट्छौँ भने दिन गर्दैछु साथी निकै